नमस्कार, अनौपचारिक क्षेत्र सेवा केंद्र इनसेक प्रदेश दुई को साप्ताहिक प्रस्तुति मानव अधिकार शिक्षा रेडियो कार्यक्रम को 57 अंकमा यहाँहरुलाई स्वागत छ। म रिंकु मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 मिथिलाञ्चल एफएम 105 MHz बाट प्रसारण हुन्छ। तपाईं यो कार्यक्रम www.insec.org.np र www.inseconline.org मा लगइन गरी चाहेको जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। महिला अधिकार यस पुरुष प्रधान समाजले वर्षौंदेखि चलाई आएको पुरुषमुखी सिद्धान्त र महिलालाई अधिकारबाट वञ्चित गर्ने एवं महिलामाथि हुने भेदभावका विरूद्धमा निकालिएको आवाज हो, जसले हरेक महिलाले पुरुष सरह स्वतन्त्रतापूर्वक र सम्मानपूर्वक जीवनयापन गर्न पाउने आधार सिर्जना गर्दछ। आजको 57 अंकमा हामी महिला अधिकार र प्रदेश दुईमा महिलाहरूको अधिकारको वर्तमान अवस्थाका बारेमा कुराकानी गर्नेछौ। त्यसैले कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले घोक्दा वा हाँस्यौं गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्यास्या हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौं गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा, खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले विभिन्न समयमा महिला अधिकारको संरक्षणका लागि महिलामाथि हुने हिंसाको विरूद्धमा पैरवी गर्दै आएको छ। महिलामाथि हुने अपहेलना, दुर्व्यवहार र हिंसाका घटनाहरूको अभिलेखीकरण गर्ने र सम्बन्धित निकायलाई जवाबदेही बनाउने कार्यमा इन्सेकले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। तर घटनालाई राजनीतिकरण गर्ने र आर्थिक चलखेलका कारण मानव अधिकार उल्लङ्घन घटनाका पीड़ितहरूले न्याय नपाएको अवस्था छ। त्यसैले मानव अधिकारको रक्षा र पीड़ितको न्यायका लागि न्यायिक प्रणालीलाई निष्पक्ष र विश्वसनीय बनाउनु आजको प्रमुख आवश्यकता हो। नेपालको संविधान 2072 धारा 38 महिलाका विभिन्न हक अधिकारहरूको संरक्षण गरेको छ, जस अन्तर्गत लैंगिक समानता, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य, विभिन्न किसिमले महिलामाथि हुन सक्ने हिंसामा बन्देज, महिलाको समानुपातिक समावेशी सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसरका साथै सम्पत्ति र पारिवारिक मामिलामा समान हक हुने विषयहरू उल्लेख गरिएको छ। महिलालाई राज्यका हरेक निकायमा समान उपस्थितिको प्रत्याभूति गराई राज्यको हरेक निर्णायक क्षेत्रमा समावेशी रूपमा सहभागी गराएर महिलाको हक प्रत्याभूत गराउन प्रोत्साहन गर्दछ। संविधानको मौलिक हकमा व्यवस्था गरिएको महिलाको हकले हरेक क्षेत्रका महिलाका समस्या र तिनको समाधानका लागि सदैव वकालत गर्दछ। तर प्रदेश दुईका अधिकांश महिलाहरू भने आफ्नो अधिकारको उपयोग गर्नबाट वञ्चित छन्। सबैभन्दा बढी दलित र विपन्न समुदायका महिलाहरू दिनहुँ हिंसामा पर्ने गरेका छन्। राज्यद्वारा प्रदान गरिएका सेवा सुविधाका बारेमा जानकार नहुँदा महिलाहरू विभिन्न अवसरहरूबाट वञ्चित हुनु परेको अवस्था छ। शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा महिलाहरूको पहुँच कम हुँदा संविधानले सुनिश्चित गरेका अधिकारहरूको उपभोग नै हुन नसकेको अवस्था छ। महिलाहरूको हक अधिकारलाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा निर्माण भएका कानूनहरूको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमन हुन नसक्दा महिलाहरू सशक्त हुन नसकेको र पारिवारिक कामकाजमा नै समय व्यतीत गर्नु परेको अवस्था छ। हिंसाका घटना न्यूनीकरण गर्न सरोकारवाला निकायहरू थप जिम्मेवार हुँदै न्यायिक प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष बनाउन सकेमा पक्कै पनि महिलाहरूलाई आफ्नो अधिकारको प्रत्याभूति दिलाउन सकिन्छ।
कोरोना भाइरस COVID-19 बारेमा जान्नैपर्ने पाँच कुराहरू।
COVID-19 भनेको के हो?
COVID-19 नयाँ कोरोना भाइरसबाट हुने एक रोग हो। यो रोग मानिसमा पहिला कहिल्यै देखा परेको थिएन। कोरोना भाइरस भाइरसहरूको एक ठुलो परिवार हो जुन जनावर र मानिस दुवैमा पाइन्छ।
COVID-19 लक्षणहरू के के हो?
धेरै जसो मानिसहरूमा COVID-19 हल्का लक्षणहरू देखा पर्दछ, जस्तै नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने। केही मानिसहरूमा निमोनिया वा श्वास फेर्न गाह्रो हुने जस्ता अलिक गम्भीर समस्याहरू पनि हुन सक्छ। केही अवस्थाहरूमा संक्रमणको कारणले मृत्यु पनि हुन सक्दछ।
COVID-19 कसरी फैलिन्छ?
COVID-19 संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क भएमा यो संक्रमण सजिलै सर्न सक्छ। COVID-19 संक्रमण भएको व्यक्तिले खोक्दा वा हाछिम गर्दा थुकको साना कणहरू बाहिर निस्कन्छन् र नजिकै भएको मानिसले श्वास लिँदा सो भाइरस उसको शरीरभित्र प्रवेश गर्दछ।
COVID-19 संक्रमणबाट को बढी जोखिममा छ?
COVID-19 मानिसमा पार्ने प्रभावका बारेमा अझ थप जान्न आवश्यक छ। ज्येष्ठ नागरिक तथा अन्य स्वास्थ्य समस्या, मधुमेह र मुटु रोग भएका व्यक्तिहरू यो रोगका कारण गम्भीर बिरामी हुन सक्छन्।
COVID-19 उपचार के हो?
हालसम्म COVID-19 कुनै पनि उपचार उपलब्ध छैन, तर बिरामीमा देखा परेका लक्षणहरूको आधारमा उपचार गर्न सकिन्छ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
अब सुन्नुहोस् राष्ट्रिय महिला आयोगकी सदस्य माननीय जया घिमिरेसँग इन्सेक प्रदेश 2 कार्यालयका कार्यक्रम फोकल पर्सन वरुण बस्यालले गर्नु भएको कुराकानी।
नमस्कार, स्वागत छ तपाईँलाई।
नमस्कार।
यो महिलाहरूको सन्दर्भमा चाहिँ प्रदेश 2 के कस्ता समस्याहरू छन् र महिलाको हक अधिकार चाहिँ संरक्षणको अवस्था कस्तो छ भन्ने बारे बताइदिनुहोस् न।
स्थानभरि प्रश्न सोध्नुभयो, त्यसको लागि धन्यवाद। र म अब महिलाहरूको अवस्था भन्ने बित्तिकै एउटा यो एउटा अलिकति भेगै जस्तो कुरा पनि आयो, तर पनि मैले अलिकति राष्ट्रिय महिला आयोगमा आधारित भएर राष्ट्रिय महिला आयोगको सदस्य भएको हैसियतमा भनौँ न, म सदस्य भएकै उसमा म केही कुराहरू भन्न गइरहेको छु। अब यो राष्ट्रिय महिला आयोगले वास्तवमा महिलाहरूको कथित अधिकारको संरक्षण प्रवर्धन गर्छ, यसले अब लैङ्गिक हिंसाका रोकथाम र नियन्त्रण गर्ने कामहरू गरेका हुन्छन्। अध्ययन अनुसन्धान, सूचना केन्द्रको विकास, महिला सरकारहरूको नीति कार्यक्रमहरूको समीक्षाहरू गर्ने, यसले चाहिँ जुन समाजमा घटेका घटनाहरू छ त्यसको बारेमा अब महिला हकको संरक्षणको साथसाथै यसले विभिन्न आधारहरूमा काम गर्छ, जस्तो यो ज्येष्ठ नागरिकहरूकोमा, महिला बालबालिकाहरूकोमा, जस्तो यो राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा, खास गरी राष्ट्रिय महिला आयोगले एउटा समन्वय र सहकार्यको कार्य सरकारले सिफारिस गर्ने नीति निर्माणको तहमा त्यो काम गरे हुन्छ। एउटा मैले अलिकति यसको परिचय भने र अब म 2 प्रदेशकै महिलाहरूको अवस्थालाई भन्नुपर्दाखेरि यहाँ धेरै उहरू छ, जस्तो अब 77 जिल्लामा भएको एउटा महिलाहरूको स्थिति, महिलाहरूको अवस्था, महिलाहरूले झेल्नु परेका भोग्नु परेका समस्याहरू, समाजमा भएका विभेदहरूका कुराहरू, एउटा महिलामाथि हेर्ने ध्येय दृष्टिकोणका कुराहरू, यिनै कुराहरू समग्र 77 जिल्लामा भए तापनि, नेपालको एउटा उसमा रूपरेखामा भए तापनि, वास्तवमा 2 प्रदेश भनेको एउटा मानवीय सूचकाङ्कमा पनि हेर्दाखेरि त्यो एउटा अधिकारकै क्षेत्रमा हेर्दा पनि अलिकति अलिक पछाडि परेको, अलिक संस्कृति रूपले पछाडि पारिएको र एउटा संस्कार कुरुति कुसंस्कार होइन प्रथामा आधारित जक्रिएको होइन, जस्तो अब त्यहाँ तिलक बाहिरको कुराहरू छन्, अब त्यहाँ बाल विवाहका कुराहरू छन्, यसरी नै यहाँ विभिन्न खालका त्यस्ता समस्याहरू रहेका छन्, यथावत रहेका छन्।
हजुर, यो महिलाहरूसँग सम्बन्धित समस्याहरू जुन चाहिँ तपाईँले अध्ययनको क्रममा, अनुसन्धानको क्रममा, अनुगमनका क्रममा चाहिँ भेटाउनु भयो र ती समस्याहरू समाधानका लागि चाहिँ महिला राष्ट्रिय महिला आयोगले चाहिँ सरकार समक्ष गरेका सिफारिसहरूको कतिको सम्बोधन भएको अवस्था छ?
केही दिन अगाडि मात्रै मैले एउटा यो अनुगमनको क्रममा म तिनवटा जिल्लाहरू गएको थिएँ, म राष्ट्रिय महिला आयोगको सदस्य भए पश्चात। अनि त्यहाँ जाँदा मैले भ्रमणका अवधिहरू 7 दिनको भ्रमण थियो, तर त्यहाँ मैले एउटा 2 जिल्लाको मैले घटनाहरूलाई लिएर गएको थिएँ। 3 जिल्ला भएका घटना जाँदाखेरि वास्तवमा हेर्ने हो भने त्यहाँ जस्तो अब म 2 नम्बर पर्दैछ, छोरी घर धनुषा, माइती धनुषा, घर सिरा, तिनको छोरी, तिनको बुहारी, मैले पनि त्यहाँ सँगसँगै बसेरै मैले पनि भोगेको छु। एउटा मानवीय मूल्य मान्यतालाई बिर्सेर त्यहाँका घटनाहरू घट्ने गरेका छन्। हेरिरहेको छु मैले 2 70 र सिराको घटना लिएर गएको थिएँ। एउटा धनगढीमाई नगरपालिकाकै भित्रको घटना थियो, एउटा 70 बर्मजियाको घटना थियो। अब त्यहाँ यसो हेर्दाखेरि पीडितलाई पनि भेट्यो, पीडित पक्षको आमालाई पनि भेटेँ, अनि पीडकहरूको उसमा पनि घटना स्थलमै गएर पनि त्यहाँ अध्ययन अनुसन्धान गर्ने कामहरू गरियो। हेर्दाखेरि बहुत क्या, अब तपाईँ धनगढीकै घटना एउटा सिराकै घटनालाई हेरेर भन्दा भन्नुहुन्छ भने बिहा गरेर त्यो जन्ती ल्याउने दिने आमाले त्यो केटा कस्तो कस्तो अलिकति क्या मनस्थिति नै अलिक के भएको जस्तो कस्तो लाटो के भन्नु नलाटो पनि होइन तर कस्तो कस्तो देख्ने बित्तिकै मेरो छोरोको लागि यो वास्तवमा योग्य रहेनछ भन्ने कुरा फिल गरेर उसलाई त्यही बेला लागेको। एउटा आमाले त्यसरी सुस्ता सुस्तै पनि बाध्यता गरेर बिहा गरेर पठाउनु, उसलाई यातना दिनु, कुटपिट गर्नु, अब त्यस्तो स्थिति छ भने 70 हेर्दाखेरि बाल विवाह गरेको जस्तो देखियो, धेरै उमेर पनि नपुगिकन, र त्यसमा छोरीलाई बेला बेलामा कुटपिटहरू गरिरहने, यातना दिइरहने, उहाँबाट उताबाट छोरीले मलाई धेरै यातना दिए, मलाई लिन आउनु भनेर अघिल्लो दिन फोन गरेको एउटा त्यो दृश्य आमाको मुखबाट रुँदै सुनाउँदै गरेको, र भोलिपल्ट जाने भन्दा भन्दै गएर छोरीलाई दुरुस्थान आत्महत्या दुरुस्थान गरेका घटनाहरू हेरेँ। वास्तवमा त्यो एउटा घटना हेरेपछि बहुत मार्मिक घटनाहरू लाग्यो होइन। 70 केस हेर्दाखेरि बोर्डर साइडमा माइती रहेछ, हामी पुग्यौँ त्यहाँ पनि घटनास्थलै पुग्यौँ। अब छोरीको बिहा गर्दाखेरि वास्तवमा दाइजै दिनुपर्ने, त्यहाँ दाइजोसँग जोडिएको घटनालाई पनि मैले देखेको भित्र केलाएर हेर्दाखेरि त्यो दाइजोको कारणले बाउ पन्जाब कमाउन जानु परेको छोरीको बिहाको पश्चात हेर्नुहोस्, अनि आफ्नो गार्जेन पनि घरमा नभएको बेलामा तुरुन्तै जान नसकेर पछि त्यो घटना घटेको देखियो। यस्तै मैले यो अहिले एउटा उदाहरणको लागि आफू गएर स्थलगत अवलोकन गरेको कारणले त्यो 2 घटनाहरू देखेँ कि। त्यसपछि हामीले अब त्यो घटनाकै बारेमा भन्दाखेरि तपाईँले अब त्यहाँ यौन जन्ने दुर्व्यवहार घर परिवारबाट कुटपिट गरेर आत्महत्या गर्न बाध्य पारिएका कुरा पनि अब आमासँग भेटघाट गरियो, प्रहरी प्रशासनमा गएर यसको तथ्य सत्य निष्पक्ष यसको छानबिन होस्, हदैसम्म दोषीलाई हदैसम्मको कारवाहीको लागि निर्देशन दियौँ, 2 ठाउँमा निर्देशन दिने काम भयो महिला राष्ट्रिय महिला आयोगले। हेर्नुहोस् यसरी घटनाहरू हेरिरहँदाखेरि वास्तवमा यही कुरुति कुसंस्कारभित्र परेका पिछडिएको वर्ग भनौँ न एउटा कुनै दलित समुदायको पनि घटना घटेको छ त्यहाँनिर। त्यसैले मैले त्यसरी त्यहाँ हिंसाका रूपहरू हेर्नु, राष्ट्रिय महिला आयोगले वास्तवमा भन्नु पर्दाखेरि विगत वर्षदेखि नै एउटा महिलामाथि लैङ्गिक हिंसा घरेलु हिंसा घटनालाई तत्काल सम्बोधन गर्नलाई 24 घन्टा चाहिँ एउटा निशुल्क हेल्पलाइनहरू खोलेको छ, किनभने 1147 हटलाइन सेवा त सञ्चालनमा छ। अनि यही मार्फत पनि त्यहाँ उजुरीहरू आउने, जिल्लाहरूबाट पनि हामीले त्यसलाई उजुरीहरू लिने, ठाउँ ठाउँबाट आउने, त्यसलाई उसले चाहिँ राहत पुर्याइराखेको छ। कहाँ जहाँ सम्बन्ध विच्छेद छ भने उसले कहाँ जानुपर्ने, उनीहरूको एउटा सम्पत्तिको कुरा छ भने कुन ठाउँमा गएर सम्पत्ति लिन, सम्पत्तिको अधिकारको लागि या न्यायालयमा कसरी जानुपर्ने, एउटा न्यायपूर्ण कामहरू गर्ने त्यहाँ, र कतिको टीभित्र यस्तो घटना दर्दनाक त्यो आउँछ त्यहाँनिर बसेर उनीहरूको बिचमै त्यहाँ अलिकति भनाभन गरेर पनि एउटा मध्यस्थता गरेर त्यो घटनाहरू मिलाइदिएको कुरामा महिला आयोगले मलाई लाग्छ धेरै सेवाहरू पुर्याएको छ।
कारवाहीका कुराहरू तपाईँले गर्नुभयो, म यसमा थोरै जोड्न चाहे, जस्तो राजनीतिक दबावको कारणले र आर्थिक प्रलोभन देखाएर पनि कतिपय पीडकहरू चाहिँ सजायबाट चाहिँ बस्ने गरेको या उनीहरूलाई धाकछेक गरिने कुराहरू पनि छ, यसमा चाहिँ राष्ट्रिय महिला आयोगले कसरी यो घटनालाई कसरी लिएको छ, यस्ता खालका गतिविधिहरूलाई कसरी अध्ययन मूल्याङ्कन र यसको कारवाही प्रक्रिया अगाडि बढाउने गरेको छ?
अब राष्ट्रिय महिला आयोगले अब भनौँ चाहे पश्चिमका घटनाहरू हुन्,
अस्ति भर्खर चाहे यो महतरीको अस्ति सुजिता ठाकुरको जुन एउटा लास गाडेको लासलाई निकाल्ने कुरामा होस् होइन, मानव अधिकार र राष्ट्रिय महिला सँगै गएर पनि त्यो गरेको, त्यहाँ मानव अधिकार आयोगहरू पनि जानुभएको थियो। जुनसुकै जिल्लाका जुनसुकै स्थानका जुनसुकै नगरपालिकाका घटनाहरू होस्, यो यसले चाहिँ वास्तवमा हामीले सम्बन्धित प्रशासनसँग प्रहरीहरूसँग गएर हामीले तथ्य सत्य उनीहरूलाई त्यसको अनुसन्धान भएको छैन भने अनुसन्धान गर्नलाई हामीले यहाँबाट कडा निर्देशन दिने हो, त्यसको छानबिन भएको छैन भने त्यसको छानबिन गर्नको लागि कडा निर्देशन दिने हो राष्ट्रिय महिलाहरूले। अनि राष्ट्रिय महिलाहरू भनेको एउटा हाम्रो सरकारको एउटा ऊ भएको हुनाले यो कुरालाई सम्बन्धित ठाउँहरूबाट जस्तो सम्बन्धित निकायहरूमा त्यो हामीले पहुँच पुर्याउँछौँ, उनीहरूसँग समन्वय र सहजीकरण गर्छौँ, ती हिंसामा पीडित भएकाहरूको बसोबासको व्यवस्था कहाँ छ, सुरक्षित सेल्टर सेफ हाउसहरू त्यसको पनि हामी राष्ट्रिय महिला आयोगले यहाँ एउटा त्यो सेफ हाउसमा पनि पठाउने गरेको छ। अर्को कुरा बाल बालिका पढ्न नपाएका छन् भने बाल बालिकालाई राख्ने व्यवस्थाहरू पनि गरेको छ। त्यस्ता निशायहरू त्यस्तो छन् भने उनीहरूलाई कसरी उनीहरूलाई चाहिँ एउटा सिप विकासहरू गराउने, उनीहरूलाई कसरी आत्मनिर्भर बनाउने, त्यसोमा पनि राष्ट्रिय महिला आयोगले त्यो सेवाहरूलाई पुर्याइराखेको छ अहिले र सम्बन्धित ठाउँहरूमा पनि घटनाको बारे न्याय न्यायालय पनि पुर्याउनलाई पनि उसले आफ्नो त्यहाँनिर अब न्याय त्यो प्रहरीसँग गरेर त्यसमा अब प्रशासनहरूसँग गरेर सम्बन्धित न्यायपालिकाहरूसँग गरेर आफूले विभिन्न माध्यमहरूबाट त्यसरी सहजीकरणहरू पनि गरेको छ र त्यसको लागि कारवाहीको लागि पनि सिफारिस गर्दै अन्त अलिकति त्यसलाई नै अगाडि नटुङ्गेसम्म त्यसमा हामीले गरिरहन्छौँ।
अनि मैले अघि पनि जोडेको थिएँ कि यो राजनीतिक दबाब, हजुर, राजनीतिक दबाबको कारणले चाहिँ कुनै घटनाहरू चाहिँ लुकाइने या आर्थिक कुराहरू त्यहाँ बिचमा घुसेर चाहिँ त्यो घटनाहरूलाई चाहिँ अगाडि नबढाइने, जसले गर्दाखेरि पीडितहरूले चाहिँ न्याय नपाउने कुराहरू छन् नि त, यसमा कस्तो खालको अनुगमन हुनुपर्छ जस्तो लाग्छ, कस्तो खालको सुझावहरू दिन चाहनुहुन्छ?
यो के छ भने यो मेलमिलाप गरेर मिलाइदिने कुरा गरिन्छ अनि मेलमिलापको कुराहरू गरिसकेपछि त्यो के हुँदो रहेछ, त्यो त्यत्तिकै माथि नै छोक्छा पार्ने जस्तो कुराहरू हुन्छ। हामी चाहन्छौँ दोषीलाई कडाभन्दा कडा हद्दैसम्मको कारवाही हुनुपर्छ भनेर हामीले त्यसलाई चाहिँ तिनीहरूको कुराहरू सुन्ने, तिनीहरूको हामी गएर अरू पक्षहरूसँग पनि भेट्ने, त्यसपछिबाट विभिन्न त्यहाँका सरकारवालाहरूसँग पनि भेट्छौँ, हामीहरू जिल्ला जिल्लामा गएर हामी सरकारवालाहरूसँग पनि भेटेर उहाँहरूसँग पनि हामी समन्वय र सहजीकरण समन्वय र सहकार्य गर्छौँ र हामीले सकेसम्म भनौँ न हामीले यस्तो लाग्छ मलाई अहिले यसो म भर्खर यहाँ दुई महिना जति भयो होला राष्ट्रिय महिला आयोगको सदस्यको रूपमा छु, तर त्यहाँका कुराहरूलाई मतलब मान्छेहरूले अलिकति अनुभूति गरेर फिल जस्तो कोही अब साइकोलोजिकली कोही एकदम ऊ भएका छन् भने काउन्सिलिङको आवश्यकता छ भने एउटा यो दुरुस्थान आत्महत्याको लागि कोही के अरे आत्महत्याको लागि कोही अगाडि बढिरहेको व्यक्तिलाई पनि हामीले ल्याएर त्यहाँ राष्ट्रिय महिला आयोगमा ल्याएर मनोपरामर्श दिएर उनीहरूलाई कति दुई दिनसम्म हुन्छ कि कति दिन काउन्सिलिङ गर्नु त्यो कुराबाट नै वञ्चित गराउन सकेको उपलब्धिहरू नै देखिरहेको छौँ कि तिमीले मैले आफूले फिल गरेको छु होइन। त्यसकारण यो राजनीति पार्टीले गरेर राजनीति पार्टीकाले भाषण गर्ने गरेर आज यो पार्टी पक्ष त्यसकारण राष्ट्रिय महिला हामीले कुनै पनि त्यस्तो पार्टीको पक्ष विपक्ष नहेरिकन यसको अध्ययन अनुसन्धान गर्ने र के अरे दोषी पत्ता लाउने र उसलाई हदैसम्म कारवाहीको लागि माग गर्ने र त्यसको सिफारिस गरेर निर्देशन दिने भनौँ न निर्देशन दिने यस्तो कामहरू गरेको छ होइन।
भनेपछि राष्ट्रिय महिला आयोग चाहिँ निष्पक्ष रूपमा पीडितको न्यायका लागि गरिरहेछ भन्न सकिन्छ। र आजका लागि अन्तिम प्रश्न सोध्न चाहे यो समग्र महिलाको अधिकारको संरक्षणका लागि के हुनु जरुरी छ, सरकारवालाहरूले के गर्नु जरुरी छ या नागरिक समाजले के गर्नु जरुरी छ, सर्वसाधारणले के गर्नु जरुरी छ, छोटोमा बताइदिनुहोस् न।
हिंसा न्यूनीकरण गर्नको लागि अब हिंसामा पीडित भएकाहरू हिंसामा परेकाहरूलाई उहाँहरूले तुरन्तै केही नभनिकन उहाँहरूले सूचना दिनुहोस् एउटा महिला हिंसा अपराध हो, असभ्यता हो, यसलाई अन्त गरौँ, यो महिलामाथि भएको हिंसा दुर्व्यवहार शोषण छ यसलाई चाहिँ खबर गर्नुहोस् भने यही 11:45 कुरालाई हामीले अगाडि बढाइरहेका छन्। यो निशुल्क छ, टोल टोलमा घर घरमा एउटा घरमा एउटा व्यक्तिको मनमा यो 11:45 खबर गरौँ भन्ने एउटा निशुल्क हामीले जुन एउटा सूचना प्रवाह गरेका छौँ, यति मात्रै होइन, कहीँ हिंसा भइरहेको छ अहिले, एउटा सत्य साइरन जस्तो एउटा मतलब के भन्छन् त्यसलाई, त्यो बाजा बजा आवाज आउने गरी पनि त्यसलाई नि त्यो कसैले नथापाउने गरी पनि कसैलाई हिंसा भएको छ भने तपाईँले यसरी त्यहाँ एउटा घन्टी दाबिएर यस्तो भन्ने एउटा केही जस्तो त्यो पनि राष्ट्रिय महिला आयोगले तयार गरेको छ वास्तवमा। त्यसरी कसरी हुन्छ उसले अभिव्यक्त गर्न नसक्ने कोही त्यस्तै हुन्छन्, उनीहरूलाई अभिव्यक्त गर्ने तरिकाको लागि पनि हामीहरू मतलब यसरी हिंसाको लागि जसरी पनि हिंसामा परेर उसले अभिव्यक्त गर्न नसक्ने ऊ त्यसैमा पीडित भएर बस्नु नपरोस् भन्नको लागि यो खबर गरौँ 11:45 हामीले एउटा हटलाइनलाई चाहिँ त्यसलाई 24 घन्टा खुला राखेका छौँ। त्यसैले म यसैबाट आज राष्ट्रिय महिला आयोगको सदस्य बोलिरहँदाखेरि 2 नम्बर प्रदेशभरि एउटा हिंसा पनि नसहौँ, हिंसा पनि नगरौँ, कसैमाथि यो आत्महत्या दुरुस्थान हुने, विभिन्न मार्ने, बलात्कार गर्ने, विभिन्न किसिमका अब अहिले छोटो समय भएको हुनाले मैले अनुगमन गरेका कुराहरू, ओसिएमसीका कुराहरू, सेफहाउसका कुराहरू, आश्रमका कुराहरू मैले केही पनि यहाँ भन्न गइनँ, तर वास्तवमा सबै मिलेर गर्नुपर्छ, सरकारवालाहरू पनि मिल्नुपर्छ, नागरिक समाजसँग पनि मिल्नुपर्छ, हामी पहिले चाहिँ गर्छौँ, पहिले जान्छौँ नागरिक समाज र सरकारवालाहरूसँग बस्ने भित्र के भइरहेछ कसरी भइरहेछ भन्ने, त्यसपछिबाट अनि प्रशासनसँग जाने, प्रहरीसँग जाने, त्यहाँको प्रहरी महिला सेलमा जाने, न्याय समितिले कतिको मुद्दा हेरिरहनु भएको छ त्यहाँ जाने, यसरी सम्बन्धित निकायहरूसँग सहकार्य समन्वय गर्दै सरकारलाई पनि सिफारिस गर्ने र त्यहाँ पनि निर्देशन दिने तल, त्यसरी राष्ट्रिय महिला आयोगले र लास्टमा आ सबके अन्ना अन्नामे, आ सबके घरमे, टोलमे, समाजमे, गाममे जे घटना घट रहल छै, महिलाके उपर ज्यागती भ रहल छै, शोषण भ रहल छै, विभेद भ रहल छै, हिंसा भ रहल छै, जे महिला सब मारि रहल छै, बलात्कार भेल छै, एहन अपना परिवारकै घरेकै परिवार सब जे रेप भ रहल छै, एहन चीजके अन्तके लागि हमसब चाहै छियै 2 नम्बर प्रदेशमे हिंसा मुक्त प्रदेश बन पर्तै, ओहिला आसक्ति अन्नामे टोलमे घरमे राष्ट्रिय महिला आयोग छै याल छै, ई 11:45 आ सबके सूचना कुछो भेल हेतै अहाँ सबके, चाहे घरेलू हिंसा चाहे हिंसा भेल हेतै, अहाँ सब ओहि जखन ई सूचना करबै निःशुल्क छै, ई फोन करू 24 घंटा ई सेवा खुला छै, आ सबके ई महिला हिंसा अपराध छै, असभ्यता छै, सब मिलकर ई महिला हिंसा के अंत करू, 11:45 खबर करू, मानव अधिकार ई महिला अधिकार छै, महिला सबके अधिकार छै, रक्षा करय वाला मानव अधिकार छै, सँगै मिलकर हम सब अगाडि बढ़
भनेपछि निष्कर्षमा चाहिँ अहिले जे जस्ता घटनाहरू चाहिँ समाजमा आउने गरेका छन्, जस्तो खालका हिंसाका घटनाहरू आउँछन् तिनीहरूको खबर गरेमा चाहिँ भविष्यमा आउन सक्ने घटनाहरूलाई चाहिँ नियन्त्रण गर्न सकिन्छ, जसकारण महिला हिंसा चाहिँ अन्त्य हुन्छ भन्ने निष्कर्षका साथ र हटलाइनमा चाहिँ खबर गर्नुपर्छ भन्ने कुरा तपाईँले राख्नुभयो। तपाईँको समयका लागि धेरै धेरै धन्यवाद।
हस्त मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश 2 कार्यालय पिरियामा स्थान जनकपुर धाम। हामीलाई jonakpur@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुन्छ। कार्यक्रमबाट प्राविधिक मित्र रमेश जीलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टीमका साथ म रिंकु मिश्र गायत्रीलाई बिदा दिनुहोस्। नमस्कार।